तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
र श्रोतामिन, आर्थिक विषयबारे कुरा गर्दा प्रत्येक महिनाको पहिलो आइतबार अन्तर्गत आर्थिक विज्ञ विश्वास भट्ट अहिले फेरि हाम्रो साथमा हुनुहुन्छ, तपाईँको आर्थिक प्रश्नहरूको जवाब दिने प्रयास गर्नु। विश्वासजी नमस्ते र स्वागत छ फेरि पनि एसपिएसको नयाँ फाइनेन्सियल इयरको यो पहिलो आइतबारको कार्यक्रममा।
धन्यवाद ऋजेशजी, अब सबै श्रोताहरूलाई पनि धेरै नमस्कार।
अब आर्थिक वर्ष पनि यत्तिकै बित्छ, क्यालेन्डर इयर सके जस्तै फाइनेन्सियल इयर पनि यत्तिकै सकिन्छ, तर अब 2021 यो फाइनेन्सियल इयर भनौँ, 2020 अब गभर्मेन्टले अब केही पोलिसीहरू पनि ल्याएको छ, अब घरको सहयोग गर्ने कुराहरू पनि आइरहेको छन्। अहिले चाहिँ कस्तो छ, अब हाउसिङ एक्टिभिटीहरूबारे जुन जस्तो भनाइहरू आउँछ, अब घर किनबेच सम्बन्धी के कस्तो छ अहिले चाहिँ अवस्था?
हेर्नुहोस्, अब जहाँसम्म यो वर्षको छ होइन, एक्सपेक्टेसनभन्दा धेरै नै राम्रो भएको छ। मार्केटले धेरै नै एक्स्ट्राअर्डिनरी बिहेभ गरिरहेको छ होइन। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि, सिडनी मात्रै नभएर होला, अस्ट्रेलियाको प्रपर अस्ट्रेलियाको हाउसिङ इन्डस्ट्री र यो जियो प्रपर्टी इन्भेस्टमेन्ट चाहिँ धेरै नै रोबस्ट छ, रेजिलियन्स छ भन्ने कुरा चाहिँ प्रुभ गर्छ। गोइङ हामीले धेरै एक्सपेक्टेसनहरूलाई डिफाई गरेको छ। यो वर्षलाई पनि खास यो क्रम ट्रेन्ड कन्टिन्यू हुन्छ होला। स्पेसली सिडनीमा चाहिँ अहिलेको कपाल अफ मन्थ विक्स चाहिँ अब यो लकडाउनले गर्दाखेरि इम्प्याक्ट डेफिनेटली परेको छ। त्यसले गर्दाखेरि मान्छेको फ्लोर र सेन्टिमेन्टमा चाहिँ अलिकति असर चाहिँ पर्छ, तर लङ टर्ममा चाहिँ यसले त्यति ड्याम्पिङ इफेक्ट होला जस्तो चाहिँ हामीलाई लाग्दैन। र जहाँसम्म हामीलाई छ, यो वर्ष पनि प्रपर्टी चाहिँ अपग्रेड नै हुन्छ जस्तो देखिन्छ।
अहिले के छ, अहिले लकडाउनको अवस्थामा अब त्यो ओपन इन्सपेक्सन, यो हाउस इन्सपेक्सनहरू यस्तोहरू अहिले बन्द होला नि होइन? त्यो त अब इसेन्सियल के इसेन्सियलमा त परेको छ नि त्यो होइन?
इसेन्सियल सर्भिस भनेर तपाईँको प्राइभेट इन्सपेक्सन वान टु वान इन्सपेक्सन चाहिँ ओपन छ, तर ब्रोड सेन्समा जुन हाम्रो ओपन हाउस भन्नेहरू छ त्यो चाहिँ अहिले बन्दैछ।
ए ओके, अब एकचोटि श्रोताहरूको प्रश्नमा जानुभन्दा अगाडि एउटा अब हामीले विषय अब चुज गरेका छ आज चाहिँ, अब ब्याङ्कहरूले अब कसलाई ऋण दिने कसलाई नदिने भन्ने के कसरी निर्णय गर्छ भन्ने बारे एकचोटि कुरा गरौँ होइन। अहिले अब ब्याज दर कम भए बेलामा धेरैले ऋण पाइरहेको भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि भनौँ न के छ त त्यस्तो मापदण्डहरू हुन्छ नि, प्राय ब्याङ्कले हेर्ने कुराहरू चाहिँ के कस्ता कुराहरू हेर्छ, कसलाई ऋण दिने कसले नदिने भनेर?
अब लोन दिने क्रम र जुन यो बढो गर्ने क्रम भनेर चाहिँ आजदेखि होइन, सेन्चुरीदेखि चलिआएको हो होइन भन्ने नै, अहिले पनि ब्याङ्किङ सिस्टमको जुन मेन फ्रेम छ त्यही नै पुरानै कल्चरमा बिल्टिन भएको हो होइन। सबैले अलिअलि ट्विक गर्छ, त्यसमा आफ्नो आफ्नो पोलिसीहरू अलिअलि हाल्छ, तर किन लोन दिन्छ भन्ने चाहिँ जुन बेसिक फन्डामेन्टल प्रिन्सिपल चाहिँ यो सेन्चुरिज एन्ड सेन्चुरीदेखि नै सेमै हो है। अब स्कुलको हिसाबले हेर्ने हो भने जेनरली ब्याङ्कहरूले या कुनै पनि लेन्डिङ इन्स्टिट्युसनले पाँचवटा सी, फाइभ सिज अफ क्रेडिट भन्छ, त्यसलाई बढी फोकस गरेर देखिन्छ होइन। अब त्यसमा अहिलेको लागि सबभन्दा मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ फर्स्ट सी चाहिँ क्यापेसिटी हो, या क्यास फ्लो भन्छ। अब तपाईँको लोन कति बढो हुन्छ भन्ने चाहिँ सबभन्दा पहिलो मापदण्ड नै अहिले आएर चाहिँ तपाईँको लोन रिपे गर्ने एबिलिटी या तपाईँको इन्कममा फोकस छ होइन। अब यसमा तपाईँको इन्कम कस्तो छ, कतिको रिलायबल छ, जस्तै फुल टाइम गर्ने, जस्तै ओभर टाइम गर्ने मान्छेहरूको ओभर टाइमहरू कतिको, कति जस्तै फर इक्जाम्पलमा अहिले रिटेलमा ओभर टाइम गर्नेहरूको ओभर टाइम नहोला, त्यस्तोलाई ब्याङ्कहरूले नलिन सक्छ होइन। हस्पिटल र हेल्थ सेक्टरको चाहिँ जहिले पनि ओभर टाइमहरूलाई चाहिँ स्ट्रङ पोजिसन हुन्छ, किनभने उनको चाहिँ अनगोइङ हुन्छ। त्यस्तै गरी क्याजुअल र जबलाई अलिक डिफ्रेन्ट किसिमले लिन्छ, किनभने क्याजुअलको आवर्सहरू भोलाटाइल हुन्छ होइन। अब क्यापेसिटीमा अर्को केले पनि फरक पर्न सक्छ भन्दाखेरि तपाईँको लोन, कार लोन्स, फाइनेन्सहरू, क्रेडिट कार्डहरू के छ कस्तो छ, त्यसले गर्दाखेरि तपाईँको सर्टेन बजेट चाहिँ त्यसलाई छुट्याउनु पर्ने भयो कारणले गर्दाखेरि तपाईँको क्यापेसिटीमा इम्प्याक्ट पर्न सक्छ होइन। अहिले सबभन्दा ठुलो चाहिँ क्यापेसिटीलाई जोड दिन्छ है। अब त्यसपछिको अर्को भन्ने कुरा क्यापिटल होइन, अर्को चाहिँ क्यापिटल भनेर चाहिँ के भन्दा, तपाईँले लोन लिनुभन्दा पहिला जुन डिपोजिट राख्नुहुन्छ त्यसलाई क्यापिटल भन्छ। अब क्यापिटल कहिलेकाहीँ क्यासमा नहुन पनि सक्छ, तपाईँसँग सेभिङ्सको नभएर तपाईँसँग एउटा प्रपर्टी छ, तपाईँले अर्को प्रपर्टी किन्ने हो भनेदेखि त्यो प्रपर्टीमा भएको इक्विटी, इक्विटी भनेर मतलब चाहिँ तपाईँको प्रपर्टीको भ्याल्यु माइनस द लोनको जुन पार्ट हुन्छ त्यसलाई इक्विटी भन्छ। त्यसले पनि त्यसलाई पनि कन्सिडर गर्न सकिन्छ, त्यसलाई चाहिँ क्यापिटल भन्छ होइन। क्यापिटल अब धेरै फर्मको हुन्छ, कसैले सेयर बेच्ने पैसा होला, कसैको आफ्नो बसेको घरमा इक्विटी होला कम लोन भएको कारणले, जस्तै कसैले 10 वर्ष घर होल्ड गरिसक्नु भएको छ, उहाँको मोर्गेज घरको भ्यालु 1 मिलियन छ, लोन 500 मात्रै सबै नेचुरली उहाँको 500,000 इक्विटी बिल्डअप भयो, त्यसलाई चाहिँ क्यापिटल भन्ने गरिन्छ है। अब त्यसपछिको अर्को कुरा भने चाहिँ क्यारेक्टर, यो क्यारेक्टरमा चाहिँ धेरैले मान्छेले बुझ्नुपर्ने कुरा के भने, तपाईँको क्यारेक्टर भने तपाईँ हामीले साथीभाइलाई पैसा दिए जस्तै जस्तै साथीभाइलाई नै पैसा दिएको क्रममा पनि हामीले साथीभाइको हेर्छौँ त यो मान्छेले हामीलाई पैसा फिर्ता दिन्छ कि दिँदैन कति दिन्छ होइन नर्मल अनि ब्याङ्कहरू पनि त्यही नै प्रिन्सिपलमा काम गर्छ तर यसमा चाहिँ मोर अफिसियल मोर ट्रान्सपेरेन्सी हुन्छ होइन जस्तै हरेक मान्छेको क्रेडिट फाइल भन्ने हुन्छ त्यसले चाहिँ तपाईँले कुन चाहिँ इन्स्टिट्युसन लोन ल्याएको छ कुन चाहिँ इन्स्टिट्युसन क्रेडिट दिएको छ तपाईँले कति अफ्टेन पे गर्नुहुन्छ तपाईँले ढिलो कति पेमेन्ट गर्नुहुन्छ त्यो सबै छर्लग देखिन्छ त्यसलाई चाहिँ तपाईँको क्यारेक्टर भन्छ अर्को क्यारेक्टर हेर्ने भनेको ब्याङ्कहरूले तपाईँहरूले अननोटिसिङले हेर्ने भने तपाईँको ब्याङ्क स्टेटमेन्टबाट हो तपाईँको ब्याङ्क स्टेटमेन्टले मान्छेको चरित्र छर्लङ्गै पार्छ जस्तै यो मान्छेले कति खर्च गर्छ यो मान्छेको स्पेन्डिङ हेबिट के छ कति रेस्टुरेन्ट जान्छ कति बाहिर जान्छ हो त्यस्तो कुराहरूले गर्दाखेरि चाहिँ त्यो क्यारेक्टर भनेर ब्याङ्कहरूले 3 महिनाको ब्याङ्क स्टेटमेन्ट माग्ने प्रमुख कारण त्यही हो मान्छेको बिहेभियर हेर्न त्यसरी हाम्रो नेपाली समुदायमा सबभन्दा बढी इम्प्याक्ट परेको भनेको हाम्रो त्यो ढुकुटी खेल्ने क्रमलाई लिएर हो किन ढुकुटीमा धेरै पैसा आउट गोइङ देखिन्छ अब त्यो देखिने बित्तिकै अब ढुकुटीको खास रेसनल नबुझ्ने कारणले पनि अब ढुकुटी सेभिङको रूपमा यहाँ हेरिँदैन ढुकुटीलाई एक्सपेन्सको रूपमा हेरिन्छ त्यसले गर्दाखेरि ढुकुटीले गर्दाखेरि लोन लिन गाह्रो हुने भन्ने कुरा त्यही हो
ए अनि अब यो अब चरित्र यो क्यारेक्टर बारे कुरा गर्दाखेरि भनौँ न अब कि यसले चाहिँ के विशेष ध्यान चाहिँ अब मान्छेले यो मान्छेले ऋण तिर्न सक्छ कि सक्दैन भनेर हेर्ने त्यो हिसाबले नै हो
हजुर कस्तो हुन्छ भन्दाखेरि अब हेर्नुहोस् यस्तो हुन्छ दुईजना कुरा जो मान्छेले धेरै खर्च गर्छ त्यसले सेभिङ्स गरेर छैन होइन तपाईँको आउटडोर एक्सपेन्ड बढी छ भन्ने बित्तिकै नेचुरली बरो गर्ने इन्टिटी ब्याङ्कीय मान्छे जसलाई पनि के डर हुन्छ भन्दाखेरि यो मान्छे हेबिट चेन्ज भएन भने यसले कसरी कमिट गर्न सक्नुहुने जस्तै एक्जाम्पल लिऊँ न तपाईँले एउटा घरमा रेन्ट गर्नु भएको छ अरे होइन तपाईँले 2000 रुपियाँ रेन्टको तिर्नु भएको छ अहिले भोलि तपाईँले मोर्गेज हुँदाखेरि तपाईँले 4000 रुपियाँ मोर्गेज छ भने तर उसको सेभिङ महिनामा 2000 छैन भने त्यहाँ क्वेसन मार्क आउँछ नि त यो मान्छेले कसरी ब्रिज गर्छ भन्ने कुरा होइन जस्तै अब अन्त कन्ट्रारीमा कहिलेकाहीँ तपाईँलाई के फाइदा हुन्छ तपाईँले अब अहिलेको त लो छ अब तपाईँले 3000 तपाईँको मन्थली रेन्ट दिइरहनु भएको छ होइन तर तपाईँको रिपेयर 25 छ भने चाहिँ बेनिफिट हुन्छ उनीहरूले के हेर्छ भने ए 3000 तिर्न सक्ने मान्छेले 25 तिर्न सक्ने भन्ने चाहिँ भयो त्यो चाहिँ नेचुरली प्रुभर भयो त्यही भएर जेन्युन सेभिङ भनेको कन्सेप्ट यहीँबाट सुरु भएको
ए अनि अब अर्को चाहिँ अब त्यही अघि तपाईँहरूले भनिहाल्नुभयो त्यो घर अब 10 वर्ष भइसक्यो 10 वर्षदेखि राखेको छ भने अब अलिकति त्यो प्रपर्टी प्राइस बढाए हुनसक्छ होइन
त्यो
क्यापिटल त्यसमा जाँदाखेरि अब त्यो घर कतिमा बेचिन्छ भन्ने त्यो त अभियसली पनि ब्याङ्कले त्यो हेरिहाल्छ होइन अब तर प्राइस बढाएको छैन भने चाहिँ त्यसलाई काउन्ट गरेन अभियसली
जेनरली कस्तो हुन्छ नि हेर्नुहोस् ब्याङ्कहरूले तपाईँको जस्तै मैले सीहरूको बारेमा गइरहेको थिएँ नि होइन तपाईँको टोटल एउटा 5 वटा हुन्छ भने सबैलाई राखेर एउटा क्रेडिट स्कोरिङ बनाउँछ कि तपाईँको जति लो लेभरेज भयो तपाईँको जति लो भयो तपाईँ त्यति स्ट्रङ पोजिसनमा भन्नुभयो अब ब्याङ्कहरूले पनि के हेर्छ भन्दाखेरि भोलि तपाईँलाई यदि गाह्रो पर तपाईँको घर बेच्न परेको खण्डमा हाम्रो पैसा ब्याक हुन्छ कि हुँदैन हेर्छ क्यापेसिटी तपाईँको हो भनेको त्यही हो होइन अब तपाईँको जस्तै अघि भनेको एक्जाम्पलमा तपाईँको 500,000 लोन छ अब तपाईँलाई तपाईँको प्रपर्टी 1,000,000 छ भने ब्याङ्कहरू बढी कन्फिडेन्ट किन हुन्छ भन्दाखेरि भोलि तपाईँलाई गाह्रो परेर प्रपर्टी बेचेको खण्डमा पनि पैसाको हुन्छ भन्ने हुन्छ होइन अब 95% बरो गर्नेको केसमा त्यो नहोला होइन किनभने प्रपर्टीको मार्केट अलिकति 5-10% फ्लक्चर होला या इन्ट्रेस्ट क्यापिटलाइज गर्दै यदि 2-4 महिना रिपेमेन्ट नतिर्यो भने त्यो इक्वेसन हाई रिस्क हुने त्यही भएर लेन्डर्स मोर इन्सुरेन्स भन्ने कन्सेप्ट आएको चाहिँ जब तपाईँको इक्विटी कम हुन्छ त्यो थर्ड पार्टीमा तपाईँले ब्याङ्कले गएर इन्सुरेन्स गर्छ आफ्नो फाइदाको लागि होइन अब अर्को दुईवटा सी भनेको एउटा चाहिँ कोल्याट्रोलै भयो कोल्याट्रोल भने तपाईँले कुन प्रपर्टी किन्ने त्यो पनि इम्पोर्टेन्ट हुन्छ होइन अब चाहिँ कस्तो प्रपर्टी किन्न लाग्यो त्यो त्यही भएर ब्याङ्कहरूले भ्यालुएसन भन्ने गर्ने कारण चाहिँ त्यो प्रपर्टीको रिस्क के छ मार्केटमा कस्तो इम्प्याक्ट पर्न सक्छ कति पर्सेन्टसम्म फ्रक्चर हुने चान्सेस हुन्छ त्यस्तो किसिमको कारणले गर्दाखेरि त्यो प्रपर्टीमा कति बरो गर्ने भन्ने कुरा रेस्ट्रिक्सन हुन्छ कति प्रपर्टीहरू ब्याङ्कहरूले 80%भन्दा माथिको लोन नगर्ने 90%भन्दा माथिको नगर्ने भन्ने सर्टेन ब्यारियरहरू राख्छ
अनि यसमा यो त्यो प्रपर्टीको त्यो भ्यालुएसन घरको त्यो भ्यालुएसन गर्दाखेरि आफूलाई चित्त बुझेन भने त्यो के अर्कैलाई त्यो भ्यालुएसन गराएर त्यो गर्न मिल्छ कि के हुन्छ
अलिकति यो अलिकति यसमा धेरै कुराहरू छ होइन भ्यालुएसन भने कस्तो हो भन्दाखेरि तपाईँले के को पर्पज गरे भन्ने कुरा आउँछ जुन ब्याङ्कबाट भ्यालुएसन गर्छ त्यो चाहिँ ब्याङ्कको पर्पजको लागि हो होइन अब ब्याङ्कको स्ट्रिक्ट गाइडलाइन्सहरू के हुन्छ भने सिमिलर किसिमको सोल्ड भएको प्रपर्टीहरूको गाइडेन्स अनुसार भ्यालुएसन गर्ने भन्ने क्राइटेरिया हुन्छ होइन त्यसमा इमोसनल एट्याच बाहिर हुन्छ त्यही भएर त्यहाँ चाहिँ के भन्छ लाइक पर लाइकमा मात्र भ्यालुएसन गर्छ त्यो भन्न खोजे तपाईँको 2-bedroom unit भ्यालुएसन गर्छ होइन त्यो इन्स्ट्रक्सन हरेक ब्याङ्क अनुसार अलिकति स्लाइटली भ्यालुएसन हुनसक्छ त्यही भएर तपाईँले ब्याङ्कमा तपाईँको भ्यालुएसन डिफ्रेन्ट देखिन्छ होइन अब त्यो पर्पजको लागि भ्यालुएसन सर्टेन ब्याङ्कबाट गरे भने तपाईँले डिस्प्युट गर्ने रुम धेरै नै कम हुन्छ अनलेस तपाईँ चाहिँ रियल इभिडेन्स छ कि अर्को प्रपर्टी र तपाईँले ब्याङ्कले गरेको भ्यालुसँग फरक छ भने होइन. अब जस्तै तपाईँले त्यो प्रपर्टी भोलि मार्केट बेच्छु भन्यो भने त्यसको लागि भ्यालुसँग अर्कै किसिमले गरिन्छ, किन मार्केटेबिलिटीको हिसाबले गर्ने भए. त्यो चाहिँ कसरी गर्छ भन्दाखेरि अरू राखेको प्रपर्टीको कम्पेरिजनमा तपाईँले कसरी गरेको छ भनेर गर्छ होइन. त्यस्तै गरी इनहेरिटेन्सको लागि अफिस अफ स्टेट रेभेन्यूको लागि तपाईँको भ्यालुएसन गर्ने क्राइटेरिया फेरि अर्कै छ. त्यही भएर त्यो क्राइटेरिया कसरी डिफाइन गर्छ भन्ने कुरा चाहिँ फरक फरक हुन्छ हरेक भ्यालुएसनमा.
ए ओके हुन्छ ल जस ल आजको लागि यति नै यहीँ अन्त्य गरौँ विश्वासजी. अब अर्को महिना फेरि कुरा गरौँला जस. आजलाई चाहिँ धेरै धेरै धन्यवाद.
धन्यवाद.
र श्रोताबिन आर्थिक विज्ञ विश्वास भट्टराई हामीसँग कुरा गर्दै यो ब्याङ्कहरूले कसरी ऋण दिन्छ अथवा ऋण दिने कि नदिने भन्ने बारे कसरी निर्णय गर्छ भन्ने सम्बन्धी कुरा गर्दै. र श्रोताबिन नबिर्सनुहोला विश्वास भट्टराईको यो व्यक्तिगत विचार तपाईँको परिस्थिति अनुसार नमिल्न पनि सक्छ, त्यसैले आफ्नो अवस्थाबारे बुझ्नको लागि आफ्नो अकाउन्टेन्ट आफ्नो ब्याङ्क अथवा आफ्नो फाइनेन्सियल एडभाइजर आफ्नो आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोला. तर यो रिपोर्ट त यो कुराकानी तपाईँले हाम्रो वेबसाइटमा केही समयमा पाउन सक्नुहुन्छ sbs.com.au/nepali.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.